آج کی حدیث: فقال رسول اللہ صلی اللہ علیہ وسلم والذی نفسی بیدیہ، وہ ذات جس کے ہاتھ میں میری جان ہے، ان لو تدومون علی ما تکونون عندی، اگر تم اسی پہ مداومت کرو جو کہ میرے پاس ہوتی ہے، یعنی تمہاری وہی کیفیت جو میری موجودگی میں یا میری محفل میں ہوتی ہے، وفی ذکری، اور ذکر کے وقت یعنی قرآن کی محفل میں، لصافحتکم الملائکۃ علی فروشکم، تو البتہ فرشتے تم سے مصافحہ کریں تمہارے بستروں پہ، وفی طرقکم، اور تمہارے راستوں میں، ولیکن، اور لیکن، یا حنزلتو، اے حنزلہ، ساعتم و ساعتن، بات تو وقت کی ہے، تین بار، ثلاث مرات، تین دفعہ آپ نے کہا، صحیح مسلم کی روایت ہے، ایک سٹریچ میں دیکھیے گا، نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے، اور اگر تمہارے دل اسی کیفیت میں رہیں جس حالت میں ذکر میں ہوتے ہیں، تو اے حنزلہ، تو فرشتے تم سے مصافحہ کریں اور تمہیں راستوں میں سلام کریں، لیکن اے حنزلہ رضی اللہ عنہ، وقت وقت کی بات ہے، وقت وقت کی بات ہے، وقت وقت کی بات ہے۔ کتنی خوبصورت حدیث ہے آج آپ کے میرے غور و فکر کے لیے۔ آپ اس وقت بھی یقیناً یہی کیفیت محسوس کر رہے ہوں گے، علم کی محفل میں دل پر ایک سکون طاری ہوتا، ایک خاموشی اور ایک اندر کی اطمینان قلب۔ فرمایا اگر یہی کیفیت ہر وقت رہے تو پھر تو فرشتے بھی اس بندے سے ملاقاتیں کریں۔ تو کوشش کیا کرنی ہے ہم نے کہ ان شاء اللہ تعالیٰ ایسی محفلوں میں شریک رہیں تاکہ ہم اس سکون اور اطمینان کو حاصل کر سکیں۔ چلیے اب چلتے ہیں آیت نمبر 111 پہ۔ وَقَالُوا لَن يَدْخُلَ الْجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوْ نَصَارَى، ان کا کہنا ہے کوئی شخص جنت میں نہ جائے گا جب تک کہ وہ یہودی نہ ہو یا عیسائیوں کے خیال کے مطابق عیسائی نہ ہو، یہ ان کی تمنائیں ہیں۔ یعنی ہر گروہ نے اپنے نام کے ساتھ یہ لفظ لگا لیا ہے کہ اگر تمہیں جنت میں جانا ہے تو تم کو ہمارا ہی نام استعمال کرنا ہوگا۔ ان سے کہو اپنی دلیلیں پیش کرو اگر تم اپنے دعوے میں سچے ہو، دراصل نہ تمہاری کچھ خصوصیت ہے نہ کسی اور کی، حق یہ ہے کہ جو بھی اپنی ہستی کو اللہ کی اطاعت میں سونپ دے اور عملاً نیک روش پر چلے، اس کے لیے اس کے رب کے پاس اس کا اجر ہے، اور ایسے لوگوں کے لیے کسی خوف یا رنج کا کوئی موقع نہیں۔ آپ نے اس آیت میں فرقہ واریت کی ایک چھوٹی سی کال دیکھی۔ ہر گروہ یہ سوچتا ہے کہ مسلمان کہلوانا کافی نہیں جب تک کہ وہ ان کا نام نہ لگائے، جیسے کہ ہم نے پیچھے بھی بات کی تھی پچھلے حصے میں کہ یہودی اور نصرانی لفظ اللہ نے نہیں دیا، یہ اپنے دور کے لوگوں کا فرقہ وارانہ نام تھا۔ آج اسی طرح کی دعوت بعض دفعہ مسلمانوں کو بھی ملتی ہے مختلف گروہوں اور فرقوں کی طرف سے۔ تو اس آیت میں ساری خوش فہمیاں دور کر دی گئیں کہ کسی مسلک یا کسی فرقے سے نام جوڑنے سے جنت نہیں ملے گی، کس کو ملے گی؟ فرمایا بلا من اسلم وجهه للہ وهو محسن۔ تو یاد رکھیے جنت کسی کا آبائی گھر نہیں کہ وہ اس کو زبردستی اس میں داخل کروا دے یا کسی کو روک لے۔ عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی۔ یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری۔ عمل کی فکر کیجئے، اللہ اور اس کے رسول کے حکموں پہ چلیے، سیدھے سیدھے رہیں، اللہ تعالیٰ آپ کے اور جنت کے بیچ میں کی رکاوٹوں کو انشاءاللہ دور کر دے گا۔ وکالت الیہود لیست النصارى علی شیء، اب دیکھیے ذرا دین داروں کا اخلاق۔ افسوس کے ساتھ کہنا پڑتا ہے کہ اس حصے میں آج ہم جتنی بھی باتیں پڑھ رہے ہیں اس کا تعلق عام سیدھے سادھے بھولے لوگوں سے نہیں ہے، وہ تو بے عمل ہوتے ہی ہیں۔ یہ وہ لوگ ہیں کہ جو دین کے نمائندے بنتے ہیں اور دوسرے عام لوگ انہی کے عمل کو دیکھ کر یا تو دین کی طرف آتے ہیں یا رکتے ہیں۔ اب یہاں سے آگے جو حصہ شروع ہو رہا ہے، اس کا ایک ٹاپک لکھنا چاہیں تو لکھ لیں کہ مسجدیں بے آباد کیوں ہوتی ہیں، دین کے نام پر قائم کی ہوئی جگہیں کیوں تفرقہ بازی اور فتنوں کا شکار ہو جاتی ہیں۔ آئیے اس کی وجوہات دیکھتے ہیں۔ یہودی کہتے ہیں عیسائیوں کے پاس کچھ نہیں، یعنی دیکھیے دوسروں کو کہتے ہیں ہم تمہیں کچھ نہیں سمجھتے، اور عیسائی کہتے ہیں یہودیوں کے پاس کچھ نہیں، حالانکہ دونوں ہی کتاب پڑھتے ہیں۔ کیا پتہ چلا، کتاب پڑھنے پڑھانے والوں کا یہ اخلاق نہیں ہونا چاہیے کہ دوسرے مسلک، دوسرے فرقے، دوسرے گروہ کو برا ہی کہتا رہے۔ اور اسی قسم کے دعوے ان لوگوں کے بھی ہیں جن کے پاس کتاب کا علم نہیں۔ یہ اختلاف جن میں یہ لوگ مبتلا ہیں، ان کا فیصلہ اللہ قیامت کے روز کرے گا۔ تو کسی کو برا مت کہیے، آپ جو عمل کر رہے ہیں نا اس کو دیکھ لیجئے دلیل کی روشنی میں۔ قرآن میں ہے الحمدللہ، حدیث میں ہے الحمدللہ. دوسروں پہ تنقید کرنے سے بہتر ہے کہ اپنی اصلاح کر لی جائے اور اپنے عمل کو بہتر کیا جائے. اب نتیجہ کیا ہے ایسی فرقہ وارانہ باتوں کا؟ اس کا جواب اگلی آیت میں دیا گیا. وَمَنْ أَسْلَمَ مِمَّنْ مَنَعَ مَسَاجِدَ اللَّهِ يُذْكَرَ فِيهَا اسْمُهُ وَسَعَى فِي خَرَابِهَا. اور اس شخص سے بڑھ کر ظالم کون ہوگا جو اللہ کے معبد خانوں میں اس کے نام کی یاد سے روکے اور ان کی ویرانی کے در پہ ہو. ایسے لوگ اس قابل ہیں کہ ان عبادت گاہوں میں قدم نہ رکھیں اور اگر وہاں جائیں بھی تو ڈرتے ہوئے جائیں. ان کے لیے تو دنیا میں رسوائی ہے اور آخرت میں عذاب عظیم ہے. مشرق اور مغرب سب اللہ کے ہیں، جس طرف بھی تم رخ کرو گے اسی طرف اللہ کا رخ ہے، اللہ بڑی وسعت والا اور سب کچھ جاننے والا ہے. آپ نے ان آیات میں جو بات دیکھی اس پہ چند باتیں کہنا چاہوں گی. آج ٹائم مینجمنٹ پہ ہم بات کرتے ہوئے اگر اس موضوع پہ بھی تھوڑی سی بات کر لیں تو مجھے لگتا ہے کہ بہت ساروں کی بہتری ہو جائے. اور وہ کیا ہے کہ جب کبھی زندگی میں اللہ تعالیٰ آپ کو دین کے نام پہ کہیں بات کرنے کا یا کروانے کا، سننے کا اور سنوانے کا موقع دے، تو اپنا وقت دوسرے گروہ کی برائیاں بیان کرنے میں صرف نہ کریں. آج اللہ کے نام پر اتنی مسجدیں، اتنے ادارے، ہزاروں اور کیا لاکھوں قرآن چھپتے ہیں. مارکیٹ میں سینکڑوں اور سینکڑوں سے بھی سینکڑوں کتابیں، کیسٹ، سی ڈیز، آڈیوز موجود ہیں. ان میں سے کسی ایک کے اندر اگر آپ یہ چیز دیکھتے ہیں کہ وہ صرف دوسروں کو ڈسکس کرنا، اس پہ تنقید، ادھر نہ جاؤ، اس کی نہ سنو، تو یہ ٹائم کا بیسٹ یوز نہیں ہے. جہاں دار قرآن میں آپ دیکھتے ہیں کہ ایک ایک سیکنڈ پہ نظر ہوتی ہے، کیونکہ ہمارا ایک ہدف ہے، ہم نے اس کو پورا کرنا ہے اللہ کی توفیق سے. اگر میں باتیں دوسری کرنے میں وقت ضائع کر دوں تو حق کس کا مارا جائے گا؟ اس پارے کا حق مارا جائے گا. جو باتیں میں ان آیتوں کی روشنی میں آپ سے کر سکتی تھی، اس کی جگہ تو میں نے ادھر ادھر کی باتیں کر دی. آج کا ایک بہت بڑا ٹائم ویسٹر ان علماء اور خطبہ کی سپیچز اور ان کی گفتگویں ہیں کہ جس میں بیچارے کتنے کام چھوڑ کے گئے ہوئے لوگ صرف دوسرے مسلک یا جماعت کی برائیاں سن کے آتے ہیں. آپ لوگوں کو نماز کا بتائیے، اللہ کا بتائیے، حرام حلال کا فرق بتائیے، دین کے حکموں پہ عمل کی بات بتائیے. آپ دوسرے دیندار، دوسرے عالم کی بات پہ بات کر کے دوسروں کا بھی ٹائم ویسٹ کرتے ہیں. تو مختصر بات ہو، عمل کی بات ہو، وہ بہتر ہے اس سے کہ بہت ساری باتیں اس میں کی جائیں. پھر رہ گئی بات کہ آپ ادھر کرو ادھر نہیں جاؤ. اللہ تعالیٰ کہتے ہیں مشرق مغرب میرا، دلوں کو اندر وسعت پیدا کرو. تو پیغام ہے یہاں دینداروں کے لیے کہ علم اور وسعت قلبی، یہ دو چیزیں اپنے اندر لے آئیں. اپنی بات پہ رہیں، جو آپ کو ٹھیک لگتا ہے کریں، لیکن دوسرے کو برداشت کریں، عزت کریں. اس سے انشاءاللہ امت جڑے گی. ورنہ یاد رکھیے کہ امت کو کاٹنے والی پھر ایسی کڑوی باتیں سب سے بڑا زہر قاتل ہیں آج کے دور میں. پھر آگے ان کی کچھ اور خرابیوں کا تذکرہ جس کا ذکر یہاں کیا گیا. وَقَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا سُبْحَانَهُ. ان کا قول ہے کہ اللہ نے کسی کو بیٹا بنایا ہے. اللہ پاک ہے ان باتوں سے. اصل حقیقت یہ ہے کہ زمین و آسمان کی تمام موجودات اس کی ملک میں ہیں، یعنی دنیا میں جو کچھ ہے وہ سب کا مالک اللہ ہے، سب کے سب اس کے مطیع فرمان ہیں. وہ آسمانوں اور زمین کو پہلی بار پیدا کرنے والا ہے اور جس بات کا وہ فیصلہ کرتا ہے اس کے لیے بس اتنا ہی کہتا ہے. وَإِذَا قَضَىٰ أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ. ہو جا اور وہ ہو جاتی ہے. آئیے یہاں ہم بھی دعا کرتے ہیں. اے اللہ ہماری بیماری پہ صحت کا کن کہہ دیں. اے اللہ پریشانی پہ سکون کا کن کہہ دیں. اے اللہ جن کی جو مشکل ہے اللہ ان سب پہ کن کہہ دے تاکہ ان کی مشکلیں دور ہو جائیں. اللہ تعالیٰ کے ساتھ ان واسطوں اور وسیلوں کے ساتھ دعا مانگا کریں، کہا کریں کہ اللہ تجھے تیرے صاحب کن ہونے کا وسیلہ، تجھے تیرے صاحب کن ہونے کا واسطہ دیتی ہوں کہ میرا یہ کام کر دے. اور اللہ تعالیٰ وہ کام کر دیتا ہے اگر اس میں آپ کی میری خیر ہوتی ہے. وقال الذين لا يعلمون لولا يكلمون الله. نادان کہتے ہیں اللہ خود ہم سے بات کیوں نہیں کرتا. دیکھیے چھوٹا منہ بڑی بات. کہتے تھے تب مانیں گے جب اللہ خود آ کے کہے گا، نبی تیری بات پہ نہیں مانیں گے. تو کیا آپ اور میں کہتے ہیں اس ملک کے صدر کو کہ آپ خود آ کے بتائیے کہ سیٹ بیلٹ باندھے پھر باندھوں گا؟ سوچنے کی بات ہے. تو یہ تکبر ہوتا ہے، کچھ لوگ اس تکبر کا شکار ہوتے ہیں اسی لیے ایسی بات کرتے ہیں. یا کوئی نشانی ہمارے پاس کیوں نہیں آتی؟ ایسی ہی باتیں ان سے پہلے کے لوگ بھی کیا کرتے تھے. ان سب اگلے پچھلے گمراہوں کی ذہنیتیں ایک جیسی ہیں. یقین لانے والوں کے لیے تو ہم نشانیاں صاف صاف نمایاں کر چکے، اس سے بڑھ کر اور نشانی کیا ہوگی کہ ہم نے تم کو علم حق کے ساتھ خوشخبری دینے والا اور ڈرانے والا بنا کر بھیجا. دیکھیں ہمارے پیارے نبی کی دو خوبصورت صفات ادھر آ رہی ہیں اور یہ ہمیں اپنے اندر بھی لانی ہے، بشیرم و نذیرہ، دین کی تبلیغ کے نام پہ یہ بیلنسڈ ہونا چاہیے. اچھے کام کرنے پہ لوگوں کو خوشخبریاں دیجئے، ان کی ہمت بندھائیے، حوصلہ افزائی کیجئے، اور اگر کوئی غلطی ہے، کوئی خرابی ہے تو وارن بھی کیجئے، نذیر بھی بنیے. دو کمی بیشیاں اس میں ہوتی ہیں، کچھ صرف خوشخبریاں ہی دیتے ہیں اور کچھ نہیں ہوتا، اللہ نے کوئی نہیں آگ میں ڈالنا، سب جنت میں جائیں گے، اور دوسرے کچھ صرف ڈرا ڈرا کے ڈرا دیتے ہیں کہ کوئی جنت میں نہیں جا سکتا. تو بیلنس رکھیے، اس کے بعد پھر جس کے نصیب میں ہدایت ہوگی وہ ضرور اس سے ہدایت لے لے گا. اسی لیے فرمایا والا تسلو نسخاب الجحیم، اب جو لوگ جہنم سے رشتہ جوڑ چکے ہیں ان کی طرف سے آپ ذمہ دار اور جواب دہ نہیں ہوں گے. یعنی اچھے طریقے سے سکون کے ساتھ دین کا بیلنسڈ میسج کنوے کر دیں، پیچھے نہ پڑیں. بس دیندر پیچھے پڑ جاتے ہیں، ان کا دل نہیں کرتا اس ہال سے نکلنے سے پہلے ان کی داڑھی اگوا کے بھیجیں، آپ ان کو پورا عمل کروا کے بھیجیں. تو لوگوں کو رعایت دیجئے، رخصت دیجئے، پیغام میں جھول نہیں ہونا چاہیے، وہ فارم ہو، وہ وہی ہو جو 1400 سال پہلے تھا، لیکن انداز میں، بات کرنے میں، کسی کو شرمندہ کرنا، کسی کو ڈھیٹ کرنا، یہ انداز پسندیدہ نہیں. یہ چیز بہت سارے لوگوں کو پھر دین سے دور کر دیتی ہے. اور ایک پھر بہت بڑی خبر جس کی آج ہم مسلمانوں کو بہت ضرورت ہے، یقین دہانی کی، کیا؟ ولن تردان کل یہود ولن نصارا حتی تتبی ملتہم، یہودی اور عیسائی تم سے ہرگز راضی نہ ہوں گے. کب؟ شرط کیا ان کو راضی کرنے کی؟ جب تک تم ان کے طریقے پر نہ چلنے لگو. صاف کہہ دو کہ راستہ بس وہی ہے جو اللہ نے بتایا، ورنہ اگر اس علم کے بعد جو تمہارے پاس آ چکا ہے تم نے ان کی خواہشات کی پیروی کی تو اللہ کی پکڑ سے بچانے والا کوئی دوست اور مددگار تمہارے لیے نہیں. بات واضح، اگر آپ سچے اسلام پہ عمل کریں گے تو لوگ آپ سے خوش نہیں ہوں گے، تو پھر کیا کریں؟ اللہ کو راضی کر لیں، اللہ بندوں کو بھی راضی کر دے گا. ورنہ آج دنیا کے بڑے بڑے مسلمان ملک غیروں کو خوش کرنے کی کوششوں میں اپنا اسلام پسے پش ڈالتے جا رہے ہیں، لیکن آج تک ان کو کوئی خاطر خواہ کامیابی نہیں حاصل ہوئی. پھر فرمایا الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ، اس کو غور سے سنیں گے، یہ ہماری بات ہے. قرآن پڑھنے کا حق کیا ہے؟ قرآن کی تلاوت کس کو کہتے ہیں؟ فرمایا جن لوگوں کو ہم نے کتاب دی وہ اسے اس طرح پڑھتے ہیں جیسا کہ پڑھنے کا حق ہے، وہ اس قرآن پر سچے دل سے ایمان لے آتے ہیں، اور جو اس کے ساتھ کفر کا رویہ اختیار کرے وہی اصل میں نقصان اٹھانے والے ہیں. قرآن کا حق ہے، پانچ بڑے بڑے حقوق ہیں. آپ کو یاد ہوگا پچھلے حصے میں ہم نے پڑھا تھا اللہ امانی ہوں، آرزوئے رہ جاتی ہیں اس وقت، دین کے نام پر صرف خوش فہمیاں رہ جاتی ہیں لوگوں کے دلوں میں، وہ کب ہوتی ہیں؟ ایک کال ملتا ہے کہ جب قرآن کی تلاوت کی جائے اور سمجھ نہ آئے تو وہ امانی بن جاتا ہے. آج امت کا حال کیا ہے؟ قرآن کے پڑھنے کا حق ہے، سب سے پہلے اس پر ایمان لایا جائے. آج کی نسلوں کو اس ایمان پہ جمانے کی زیادہ ضرورت ہے. دوسری بات ہے اس کے الفاظ کا صحیح حق دیا جائے، اپنی توفیق اور کوشش کے مطابق تجوید درست کیجئے. حرام، غلط، غلطیاں کرنا یہ تو ظلم کی بات ہے. ہم انگلش غلط انداز سے بولے تو لوگ ہنستے ہیں، ہمارا مذاق اڑاتے ہیں، نہ جانے ہمارا قرآن سن کر فرشتے کیا سوچتے ہوں گے. تھوڑا سا وقت لگائیے، ابھی رمضان آ رہا ہے، آپ نے خوب قرآن پڑھنے ہیں، غلط پڑھنے کا تو ثواب نہیں ہے نا. کسی اچھے قاری کی آواز سنیے اور اس کے ساتھ آپ پڑھیں. انشاءاللہ کل سے ہم آپ کو یہاں بھی سنوائیں گے اور آپ ہمارے ساتھ پڑھیں گے بھی، اللہ نے چاہا. لیکن یہ ہے کہ ابھی سے اس کی پریکٹس کریں. ایک قرآن گھر میں ضرور رمضان میں ایسا پڑھیے، کوئی ایسے قاری جن کے ساتھ آپ چل سکتے ہیں، نہ بہت تیز پڑھنے والے نہ بہت آہستہ. آپ چاہیں گے تو ہم لوگ بھی آپ کو گائیڈ کر دیں گے. قرآن سامنے کھولیں، وہ پڑھیں، آپ ان کے ساتھ ساتھ پڑھیے الحمدللہ. پھر آپ دیکھیں وہ پڑھ رہے ہیں اور آپ رک گئے، اس کے اندر آپ نے کوئی چیز چھوڑی ہے. اور اگر آپ مطلب ابھی پڑھتے ہی جا رہے ہیں تو ان کی ختم ہو گئی ہے، دیٹ مین کہ آپ نے کچھ چیز ایڈ کی ہے. بیسٹ طریقہ پریکٹس ہوتی ہے، اللہ تعالیٰ ہمیں اس کی توفیق دے. تیسری چیز پھر اس کے معنی ہے، لفظ ہیں، جیسے آج اس وقت ہم لوگ پڑھ رہے ہیں، فائدہ ہوتا ہے آپ کو اس تھوڑے سے پڑھنے کا؟ کیا خیال ہے کل سے اگر ہم یہ 2.5 گھنٹے میں پارا کرنے کی بجائے سب کو ایک ایک پارا پکڑا دیں، مل کے کیا سر ہی پڑھتے ہیں؟ آپ بھی پڑھیں، میں بھی پڑھتی ہوں اپنا اپنا. بھلا یہاں اٹھنے سے پہلے ہم کتنی دفعہ دوسرا پارا پڑھ چکے ہوں گے؟ سینکڑوں میں پڑھ چکے ہوں گے. ایسے ہی ہے نا، آپ اتنے وقت میں 2.5 گھنٹے میں کتنی دفعہ دوسرا پارا پڑھ سکتی ہیں؟ کوئی ایک اپنی سپیڈ بتا دے. آدھے گھنٹے میں پڑھ لیتے ہیں آپ؟ آدھے گھنٹے میں پڑھتے ہیں نا، تو ماشاء اللہ 5-5 پارے ہر بہن نے پڑھنے ہیں، تو یہاں سے ہم کل 1000 قرآن لے جاتے ہیں. कितना मजा आएगा। ना अमल पे चोट, ना दिल में शर्मिंदगी, ना नदामत, ना कुछ मना करेगा वो कुरान हमें, ना रोकेगा। अफसोस के साथ कहना पड़ता है आज उम्मत ने कुरान को ऐसे ही पारा पारा कर दिया। पढ़ते हैं समझ नहीं आता, हालांकि हक ये है कि समझ तो आए, गौर तो करो। अभी ये तेज सा सफर गुजर रहा है, पानी की तरह हम गुजर रहे हैं, लेकिन कहीं ना कहीं अंदर चोट तो पड़ ही रही है ना, कुछ ना कुछ तो एहसास बेदार होता है। तो ये कुरान का हक है, फिर इसके बाद तफसीर है, फिर इसके ऊपर अमल है, फिर इसकी तबलीग है। दुआ कीजिए कि कल क़यामत के दिन हम इस कुरान के हकदार बन के ना खड़े हों। हदीस में आता है क़यामत के दिन ये कुरान लोगों से अपना हक वसूल करेगा, और अल्लाह ना करे कि हमारे जिम्मे कुरान के कुछ हकूक बाकी हों और हम दुनिया से चले जाए। अब यहाँ आके देखें, अगर आप आयत 122, बनी इसराइल का किस्सा कब से शुरू हुआ हुआ है? इस रुकू पे पूरा होगा। यानी दो ब्रैकेट्स हैं, 10 रुकू हमने पढ़े, आलमों से 10वां चल रहा है कि वही माजी के मुसलमानों को एहसास दिलाया जा रहा है कि अल्लाह ने तुम्हें ऐसे ही हटाया नहीं, तुम्हारी कुछ वजूहात थी। तो इसको पढ़ते खास तौर पे अब हम सब ने भी ये दुआ करनी है कि अल्लाह उम्मत मुस्लिमा का फ़र्द होने के नाते हमें भी इससे इबरत लेने वाला बना दे। या बनी इसराइल अस्कुरु नेमती अल्लती अनमतु अलैकुम वअन्नी फद्दलतुकुम अलल आलमीन। ऐ बनी इसराइल, याद करो मेरी वो नेमत जिससे मैंने तुमको नवाजा था, यानी नबुवत की नेमत, इल्म की नेमत, और ये कि मैंने तुम्हें तमाम दुनिया की तमाम कौमों पर फजीलत दी थी। वत्तकु यौमल ला तज्ज़ी नफ्सुन अन नफ्सिन शैया, और डरो उस दिन से जब कोई किसी के जरा काम ना आएगा। सोचिएगा, बना ले चेकलिस्ट, किसकी आस पे बैठी है, क्यामत के दिन कौन काम आएगा, और ना किसी से कोई फिदिया कबूल किया जाएगा, यानी मेरे बदले कोई दूसरा आग में चला जाए, ये नहीं होगा। और ना कोई सिफारिश ही आदमी को फायदा देगी, कब? जब इंसान सिफारिश के लायक नहीं होगा। और ना मुजरिमों को कहीं से कोई मदद पहुंच सकेगी। आज बहुत सारे लोग इसी गुमान पर कुरान की आयतों का हक अदा नहीं करते। अल्लाह ताला हमारी इसलाह फरमा दे। इसके बाद अब पारे के आखिर तक एक पॉज है। बनी इसराइल का तस्करा पूरा हो गया, ख़त्म। दूसरे पारे के शुरू से उम्मत मुस्लिमा की कहानियाँ शुरू होंगी इंशाल्लाह। कल देखेंगे उसको अल्लाह ने ज़िंदगी दी तो। यहाँ से लेके अब पारे के आखिर तक शख्सियात की बात है, पर्सनैलिटीज़ की बात है, कि जिन्होंने अपने अपने वक्त में अल्लाह के दीन की खिदमत की, अल्लाह ने उनके नाम कायम किए। आज दुनिया में कोई बड़ा काम करता है तो कुछ किताबों में नाम आ जाते हैं, किसी को पर्सनालिटी ऑफ द ईयर कह दिया जाता है, किसी को मिस वर्ल्ड कह दिया जाता है, किसी का नाम किसी किताब में है। और एक मारूफ किताब आपने नाम सुना होगा, गिनीज बुक्स ऑफ रिकॉर्ड कुछ है, एक साल के लिए सिर्फ उसमें नाम लगता है, बस अगले साल उसकी जगह दूसरा नाम आ जाता है। हज़रत इब्राहीम अलैहिस्सलाम वो शख्सियत है, आज से कई हज़ार साल पहले की शख्सियत, आज भी अभी उनका जिक्र आप पढ़ेंगे आपको ऐसे लगेगा आज के दौर की कोई बुजुर्ग हस्ती हैं। क्यों, कैसे, आइए ज़रा इनके बारे में पढ़ते हैं, फिर कोशिश करेंगे कि इन आयात के एंड होने पे ही इनके बारे में बात करें और अपने लिए अमल करें। यहाँ बस एक बात करने की इजाज़त दीजिए, जो आज के हमारे इस पारे के थीम के साथ बात चल रही है। इब्राहीम अलैहिस्सलाम मुख्तसर सी ज़िंदगी में बड़े बड़े काम कैसे कर गए? क्योंकि उनकी नज़र वक्त पे थी, मकसद पे थी। इब्राहीम अलैहिस्सलाम ने फालतू वक्त ज़ाया नहीं किया, हर चीज़ को चखना नहीं चाहा, हर महफिल में अपनी मौजूदगी को शर्त नहीं बनाया, वो फोकस्ड थे, वो हर जगह मौजूद होकर लोगों को खुश करने के ख्याल में नहीं थे। और आज भी दुनिया में जो लोग बड़े काम कर रहे हैं उन्होंने अपनी ज़िंदगी का एक मकसद बनाया हुआ है। कह लीजिए कि इब्राहीम अलैहिस्सलाम से टाइम मैनेजमेंट और लाइफ मैनेजमेंट सीखते हैं, कैसे? वज़िब तला इब्राहीम और रब्बुहु बिकलिमात फातम्महुन, याद करो जब इब्राहीम को इनके रब ने चंद बातों में आजमाया। देखिए चुनी हुई शख्सियत है और पहला जुमला उसके बारे में कुरान में, कोई टाइटल नहीं, कोई ऑनर नहीं, कोई उनके नाम के साथ हजरत फुलां 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 नहीं, बात है तो आजमाइश की है, क्योंकि अल्लाह किसी को भी चुनता है ना उससे पहले आजमाइशें लेता है। आज मेरे से आपसे दीन का ये काम लेकर और हम सबको दीन के काम का ये मौका देकर भी हमारी आजमाइश हो रही है। याद रखिए ये दौरे कुरान हम में से बहुत सारों की آزمائش بھی ہے اور ہمارے قدم جمانے اور ہمارے قدم لڑکھڑانے کا ذریعہ بھی ہے. یہی ہو سکتا ہے کہ کل ہماری زندگی کے آخری دن تک ہمیں اللہ کے راستوں میں دوڑنے بھاگنے والا بنا دے. اور دعا کرتے ہیں کہ اللہ جو زندگی گزار چکے سو گزار چکے, اب آنے والی زندگی تیرے دین کی خدمت کی ہو اور ہم اس میں اپنے اور انسانیت کے لیے کوئی نفع کا کام کر سکیں. ابراہیم علیہ السلام کو اللہ نے آزمایا تو ابراہیم علیہ السلام پورے اترے. یہ بہت بڑی کوالیفیکیشن ہوتی ہے. کسی کینڈیڈیٹ کو, کسی ورکر کو, کسی والنٹیئر کو جب کوئی کام ملتا ہے تو اصل میں اس کی آزمائش ہوتی ہے, کرتا کیسا ہے. اچھا کرے گا ساری زندگی کرے گا. وہ کہتے ہیں انہیں کو چھٹی نہ ملی جنہوں نے کام اچھا کیا, اور جن کو چھٹی دے دی جائے یا ان کی چھٹی لگ جائے تو وہ ایک اشارہ بھی ہے کہ آپ سے بہتر شخص موجود ہے اس کام کو کرنے کے لیے. ابراہیم علیہ السلام ایسا پورے اترے کہ اللہ نے کیا کر دیا ان کے لیے, سنیے گا. قال انی جائلک للناس اماما, اور وہ ان سب پر پورا اتر گئے تو اس نے کہا میں تجھے سب لوگوں کا پیشوا بنانے والا ہوں. لیڈرشپ مل گئی. لکھ لیں ایک جملہ, اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث ہے کہ السیدو, سید کون ہوتا ہے؟ السیدو قومہم, کسی قوم کا لیڈر کون ہے؟ خادمہم, ان کی خدمت کرنے والا. آج ہم اپنے حکمرانوں کو اور اپنے سیاسی رہنماؤں کو برا بھلا کہتے رہتے ہیں, وجہ کیا کہ ان کی وہ تربیت نہیں ہوئی جو اسلام نے کی. ابو بکر صدیق تھے یا عمر تھے یا یہاں ابراہیم کی بات ہے, لیڈر وہی ہے جو سب سے زیادہ کام کرتا ہے. آج دنیا میں لیڈر اور شیف اور باس کا نام سنتے ہی ایک دم سلیوٹ مارتے ہوئے لوگ آتے ہیں اور وہ گردن اکڑی کر کے پھرتا ہے. یاد رکھیے, جو جتنا دین کے لیے عاجزی کے ساتھ ذلیل کر دینے والا کام کرے گا اللہ کل اس کو لیڈر بنا دے گا. یہ کام تو ہمارے نبی نے بھی کر کے دکھایا. لوگوں کے کوڑے کرکٹ اٹھاتے تھے, لوگوں کے راستوں کے پتھر کانٹے ہٹا دیتے تھے. اللہ کو ایسے ٹوٹے ہوئے دل کے لوگ بڑے پیارے لگتے ہیں. ابراہیم علیہ السلام نے عرض کیا اور کیا میری اولاد سے بھی یہی وعدہ ہے؟ یعنی کیا باپ کے بعد اب بیٹا بھی اسی آنر پہ آئے گا؟ کہا نہیں, ادھر وراثت نہیں چلتی. اس نے جواب دیا میرا وعدہ ظالموں سے متعلق نہیں. دیکھیے اللہ کا بے لاکھ قانون. آج آپ اچھا کام کر رہی ہیں نا, اگر آپ نے اپنی زندگی میں اپنی اولاد کو ساتھ نہیں لگایا تو صرف آپ کے کاموں کے کریڈٹ کے طور پہ کل آپ کے بچوں کو آنرز نہیں ملیں گے. یہ اللہ نے یہاں ابراہیم کے ناطے سے بتا دیا. ہاں کریں کیا, زندگی میں اولادوں کو ساتھ لگائیں. کیا کرنا ایسی اولاد کو جو ہمارے سامنے ہماری بات نہ مانے؟ کیا کرنا ایسی اولاد کو کہ جو ہمارے بعد ہمارا جنازہ نہ پڑھ سکے؟ ابھی اس حصے میں اولاد کی بہت سی بات ہوگی. کسی عالم کی بات سن رہی تھی, سعودی عرب کے ہیں, تو وہ کسی دوسرے کے ناطے سے جو بات کہہ رہے تھے کہ 9 بجے ایک جنازہ کسی بستی میں پہنچا, عصر ہو گئی, کوئی ایک شخص نہیں ملا کہ جو اس کا نماز جنازہ پڑھا سکے. اس پہ ان کے وہ جملے میں نے سنے تھے, کیا کرنا ہے پھر تم نے اپنی اولادوں کو, تمہارا جنازہ نہیں وہ پڑھا سکتے؟ غسل کرانے والی نہیں ملے گی تو کیا ہمیں غسل نہیں دیں گے؟ اصل فکر یہ کیجئے, ضروریاتی. یاد رکھیے, آپ کا میرا وقت اگر گزر رہا ہے اور ختم ہونے والا ہے تو ہمارے بچوں کے وقت ابھی شروع ہوئے ہیں. ابھی تو اللہ ان کی زندگیاں بڑی کرے, یہ اپنی جوانیاں پرانی کریں. ابھی تو ان کے سامنے ایک پورا محاذ پڑا ہے. اپنی آنکھوں سے دیکھیے, اپنی کوششوں کا رخ کیجئے. اکیلے مت آئیں, بچیوں کو ساتھ لے کر آئیں. مردوں کو اکیلے مسجد نہ بھیجیں, بیٹوں کو ساتھ بھیجیں. زندگی میں نیکیوں کا سفر اپنی اولاد کے ساتھ شروع کیجئے. ان کو اپنے دشمن نہ بنائیں, آپ ان کو اپنے حریف نہ بنائیں اس دین کے کام کے, بلکہ ان سے مشورے کریں, ان کی نیکیوں میں حصہ ڈلوائیں, ان سے کام لیں تاکہ کل آپ کے بعد پھر اللہ تعالیٰ فائدہ دے. اب آپ کہتے ہیں کہ اچھا, ابراہیم کو اللہ نے امام بنا لیا. امام بنا لیا تو ایک بڑی سی کرسی منگوائی ہوگی, اس کے اوپر خوبصورت سی پوشاک پہنا کے ابراہیم علیہ السلام کو بٹھا دیا. نہیں, دیکھیے ذرا, بنایا امام اور کام دیا صفائی کا. کیا ہو, اب تم ذرا صفائی تو کرو میرے گھر کی. اللہ اکبر کبیرہ. وَإِذْ جَعَلْنَا الْبَيْتَ مَثَابَةً لِّلنَّاسِ وَأَمْنًا وَاتَّخِذُوا مِن مَّقَامِ إِبْرَاهِيمَ مُصَلًّى, اور یہ کہ ہم نے اس گھر یعنی کعبہ کو لوگوں کے لیے مرکز اور امن کی جگہ قرار دیا. ٹینشن فری زون. آج بگڑے سے بگڑے لوگ کہتے ہیں وہاں جا کے بڑا سکون ملتا ہے, کیونکہ وہاں اللہ کے حکموں پہ اذانوں کے وقت میں دکانوں کے شٹر بند ہو جاتے ہیں, چولہے بند کر کے خواتین हरम की तरफ दौड़ती हैं। आप सारी दुनिया को हरम बना लीजिए अगर आपकी यही रूटीन है तो। और लोगों को हुक्म दिया कि इब्राहिम जहाँ इबादत के लिए खड़े होते हैं उस मुकाम को मुस्तकिल जाए नमाज बना लो। इसको हाईलाइट करें, एक दफा सच्चे दिल से अल्लाह के रास्ते में खड़े तो हो जाएं, अल्लाह आपके कदमों के निशान भी महफूज कर देगा। क्योंकि वकान अल्लाह शाकिरन अलीमा, अल्लाह से बढ़ के कदरदान कोई नहीं आपका मेरा। आप सारा दिन खड़े होके खाना पकाएं, रात को मेहमान दो चार नक्स निकाल कर ही जाएंगे। आप सारी रात खड़े होके किसी के इस्तकबाल में खड़े हो जाएं एयरपोर्ट पे, वो कुछ ना कुछ कड़वी बात कर जाएंगे। अल्लाह के रास्ते में जो कदम निकलते हैं अल्लाह उन कदमों को दूसरों की हिदायत का जरिया बना देते हैं। अल्लाह आपको मुझे खाना काबा लेकर जाए। जब मुकाम इब्राहिम को देखती हूँ आंखों में आंसू आ जाते हैं। आज उसको गोल्डन केस में रखा हुआ है, पत्थर है और उसमें पाँव है, आपने भी देखे होंगे। ये पत्थरों को इतना गहरा किसने कर दिया? ये इब्राहिम की इस्तकामत थी कि पत्थर पिघल कर इब्राहिम के कदमों को अंदर ले गया। आज हम छोटी छोटी बातों पे फिसल जाते हैं। पिछले हिस्से में इसी बारे में दो दफा आपने ये बात पढ़ी है कि खुजू मा आतैना कुम बिकुवा, इस दीन को मजबूती से थाम लो। तो असल कीमत उस बंदे की है जो मुश्किल हालात में दीन पे जमा रहे। जरा सी मुश्किल आई आप कहते मैं नहीं आ सकता, मैं अवेलेबल नहीं हूँ, मेरे लिए मुमकिन नहीं। तो याद रखिए फिर ज्यादा देर आपको कोई तकलीफ देगा भी नहीं। दुआ करते हैं अल्लाह मुझे और आपको इस्तकामत दे दे। हर किस्म के हालात में हमने अल्लाह के दीन पे जमे रहना है। और इब्राहिम और इस्माइल को ताकीद की थी कि मेरे इस घर को तवाफ और एतकाफ और रुकू और सजदा करने वालों के लिए पाक रखो। अत्तहूरु शत्रुल ईमान, सफाई नेस्फ ईमान है। आज हम मुसलमानों को भी इस पे गौर व फिक्र की जरूरत है। हमारी मस्जिदें इतनी खूबसूरत इतनी साफ सुथरी हों कि राह गुजरते लोग देख कर के आओ जरा अंदर से देखें कैसी होगी। आप देखिए कि ये चीजें जाहिरी तौर पे दूसरों को अट्रैक्ट करती हैं। हमारे घर इतने साफ हों, हमारी गली चमकती भी हो, लोग कहें ये मुसलमानों का घर है, कुछ तो होगा इधर। सफाई का बहुत ख्याल रखें हर जगह। आप देखेंगे कि इससे इबादत में खुशू और खुदू भी आता है। और उसके बाद देखिए बाप बेटे को अल्लाह ने अपने घर बनाने की जिम्मेदारी दे दी। बेटा मजदूर है अगर, तो बाप मिस्त्री है। मंजर देखिए जरा तसव्वुर की आंखों में। वइस काल इब्राहिम रब्बि जअल हाज़ा बलदन आमिना, और ये कि इब्राहिम अलैहिस्सलाम ने दुआ की, ऐ मेरे रब इस घर को अमन का शहर बना दे। किस वक्त ये दुआएं मांग रहे हैं जब वहां ना बंदा ना बशर, जंगल, जानवरों का डर, खौफ, लुटेरों का खौफ, और वहां खड़े होकर दुआएं मांगते हैं। आज कितना अमन है, सोने से भरी हुई दुकानें हैं, बास तो शटर भी नहीं गिराते ऐसे चले जाते हैं। क्या जरूरत है किसी की कि वहां मैली आंख से देख सके। और इसके बाद शिंदों में से जो अल्लाह और आखरत को माने इन्हें हर किस्म के फलों का रिस्क दे। यहां से जाएं तो शायद कम ही हैरत हो, जब पाकिस्तान से हम आते थे उम्रे या हज पे तो बड़ी हैरत होती थी जब हमें गर्मियों में आए अनार और ऑरेंज दिखता था, सर्दियों में जाएं तो आम है। भाई ये कहाँ से आ गया, पाकिस्तान में तो नहीं मिलता। पता चला सारी दुनिया में जहाँ गर्मी का मौसम होता है उधर के फल इधर पहुंच जाते हैं। एक तिनका नहीं टूटता, कोई सब्जा नहीं इर्द गिर्द खाना काबा के, लेकिन वहां क्यों ये सब कुछ है? ये अल्लाह की शान है। इस पे गौर व फिक्र की जरूरत है कि अल्लाह ताला अपनी इस जगह को कैसे आबाद करता है। जवाब में उसके रब ने फरमाया, और जो ना मानेगा दुनिया की चंद रोजा जिंदगी का सामान तो मैं उसे भी दूंगा, मगर आखिरकार इसे अजाबे जहन्नुम की तरफ घसीटूंगा और वो बदतरीन ठिकाना है। क्या पता चला कि ये वो चीज है कि जिससे फायदा लेने की शर्त ईमान है। आप कभी उमरे पे जाएं और वो जगह जहां रोक लिया जाता है गैर मुस्लिमों को, उधर से गुजरते हुए दिल की कैफियत याद है? आंसू ही नहीं थमते कि अल्लाह तेरा शुक्र है, नाम का कलमा तो है ना जिसने हमें इस जगह से आगे जाने की इजाजत दी हुई है। और याद करो इब्राहिम और इस्माइल जब इस घर की दीवारें उठा रहे थे तो दुआ करते जाते थे। क्या दुआ है ये आप भी पढ़ लीजिए। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, रब्बना वजालना मुस्लिमैनि लक व मिन ज़ुर्रियतिना उम्मतम मुस्लिमतल लक वरिना मनासिकना व तुब अलैना इन्नक अंतत तव्वाबुर रहीम। और याद करो इब्राहिम और इस्माइल जब इस घर की दीवारें उठा रहे थे तो दुआ करते जाते थे, ए हमारे रब हमसे ये खिदमत कबूल फरमा ले। असल चीज़ कबूलियत है, काबिलियत नहीं। आप कितने भी काबिल क्यों ना हो, दूसरा आपको कबूल ही ना करे तो क्या फ़ायदा। आज हम काम करना चाहते हैं लेकिन ये नहीं देखते कि कबूल होती भी है कि नहीं। तो फिक्र कबूलियत की कीजिए, थोड़ा करें या ज़्यादा करें, वो करिए जिसको मालिक कबूल भी कर ले। कौन नहीं कबूल करता जो आपसे नाराज़ होता है। देखिए आप खाना पकाकर भेजें अपनी नंद को, जिससे बोलचाल बंद है, रख लेगी आपका खाना। खाने की खुशबू कहेगी रख लो, कहेगी मैं क्यों रखूँ, मैं भूखी हूँ। जब खुद नहीं बात करती, जब मुझसे मिलती नहीं है, तो मैंने इसका खाना क्यों खाना है। अब इमेजिनेशन में लाइए, आपने रोज़ा रखा, आपने नमाज पढ़ी, ऊपर भेजी, फरिश्ते कहते ले जाओ वापस, मैंने नहीं कबूल करना इसका रोज़ा, मैंने नहीं कबूल करनी इसकी नमाज, क्यों, ये मेरी मानता नहीं है, ये मनमाने तरीके से रिस्क कमाता है, इसका जीने का तरीका अपनी मर्जी का, मैं नहीं लेता। बताइए क्या वो इबादत कबूल होगी। तो हमेशा अपना मुहासबा करना है, अपने आप से चंद सवाल पूछते हैं, क्या मैं काबिलियत से ज़्यादा कबूलियत की फ़िक्र करती हूँ। ये दुआ करें कि अल्लाह ये टूटी फूटी कोशिशें कबूल कर ले। और जब ये फ़िक्र लग जाती है ना तो सब अकड़ ख़त्म हो जाती है, कोई पता नहीं क़यामत के दिन ये मुंह पे मारी जाए बातें और सब के सामने शर्मिंदा कर दिया जाए। ऐ रब हम दोनों को अपना मुस्लिम यानी मती फरमा बरदार बना, ये भी बड़ी शर्त है। जब तक हम मुस्लिम नहीं बनेंगे हमारी नेकियों की कोई कदर नहीं है। बस लोग नाम के साथ नेकियां करते हैं लेकिन अमल में नहीं झुकते। अल्लाह ताला हमें उसकी तौफीक दे कि हम अमलन मुसलमान बन जाएं। हमारी नस्ल से एक ऐसी कौम उठा जो तेरी मुस्लिम हो। ये देखिए नस्लों के लिए दुआएं कर गए, आपके मेरे लिए भी यही दुआ है, कोशिश यही करनी चाहिए क्या कि हम अपनी औलादों के लिए दुआएं करें। आप देखिए कि इब्राहिम अलैहिस्सलाम के अकेले वो घर नहीं बना सकते थे, बना सकते थे, लेकिन उन्होंने क्या किया, अपने बच्चे को साथ लगाया इस काम में। शुरू में नहीं करते, मैं आपको सच बताऊं, आपको रोटी खुशी से पकाती थी शुरू में, माँ ज़बरदस्ती कह कह के किचन में खड़ा करती होगी, फिर आहिस्ता आहिस्ता लगे तो मज़ा आने लगा। आप बहुत सारे लोग आज कहते हैं बच्चों को शौक नहीं है, अभी बच्चे सीखते नहीं। अभी अल्हम्दुलिल्लाह पिछले महीने में असलों में मैंने एक लेक्चर इस मौजू पे दिया कि अपने बच्चों में दीन का शौक कैसे पैदा करें। और हकीकत है कि जब हम वो देखते हैं तो कसूर फिर हमें अपना ही दिखता है। तो लिहाजा उनको चखाइए, खूबसूरत बनाइए, उनके हिस्से डालिए, ताकि फिर कल आपके साथ साथ वो भी मुसलमान हो। हमें अपनी इबादत के तरीके बता। रुकिए ज़रा इधर, घर जो खुद बना लिया तो इबादत के तरीके भी खुद ही बना लेते हैं। यहाँ एक अमल का नुक्ता है, इब्राहिम को पता था कि इबादत हम अपनी मर्जी से घड़ नहीं सकते। आज ये मुसलमान की ज़रूरत है, क्या हरज है, क्या फ़र्क पड़ता है, कुरान ही पढ़ रहे हैं, किसी को रोक तो नहीं रहे, किसी का दिल तो नहीं तोड़ रहे। इब्राहिम कह रहे अरी ना मना सिकना, शो मी, यानी वीडियो का तसव्वुर दिखाया जा रहा है कि आप बताओ कि इधर नमाज कैसे पढ़नी है या हज कैसे करना है, और हमारी कोताहियों से दरगुजर फरमा। क्यों भाई, कोई गुनाह का काम किया? नहीं, नेकियां करने में भी गुनाह होते हैं, ये लिखें अपने लिए अमल। लोग तो गुनाह गुनाह के नाम पे करते हैं, हमारे गुनाह तो नेकियों के रास्ते में आएंगे। कहीं दिल मैले होंगे, कहीं जुबानें कड़वी होंगी, कभी किसी की चुभ जाएगी, कभी किसी की लेग पुलिंग होगी। ऐसे बारे में रोज जाके घर में दो नफिल पढ़ें कि अल्लाह हमसे दरगुजर फरमा। क्या करूं, मेरा नफ्स फिर गालिब आ जाता है, फिर किसी की बुराई मुंह पे निकल आती है, फिर किसी को ही गर्दान देती हूं अपनी किसी कमजोरी की वजह। ए अल्लाह तू दरगुजर फरमा, क्योंकि इन्नक अंत तवाबुर रहीम, तू बहुत माफ करने वाला और रहम फरमाने वाला है। इससे पता चलता है कि दीन का काम करते हुए दिलों को बड़ा रखने की जरूरत होती है। बड़े दिल के साथ नेकियां करेंगे अल्लाह बहुत कुछ लेगा। और याद रखिए, जहां तफरकेबाजी, वो तो बड़े लफ्ज़ है ना, जहां आपस में झगड़े, दिल मैले, बरकत उठेगी, और कुछ नहीं उठता, बरकत उठ जाती है। लोग भी बहुत दिखेंगे आपको लेकिन उनके अंदर कोई असर नहीं दिखेगा। अल्लाह ताला हमारे दिलों को जोड़ दे।